شوال کے چھ روزے جو ہیں، حضور صلی اللہ علیہ وسلم نے فرمایا جس نے عید کے بعد چھ روزے رکھے فَقَأَنَّمَا صَامَ سَنَةً، جیسے اس نے پورے سال کے روزے رکھے، 29 یا 30 روزے رمضان کے اور چھ یہ مل گئے تو 35 یا 36 ہو گئے، تو 10 گنا اگر اسے بڑھا دیں اللہ تعالیٰ قبول فرما لے، کم سے کم 10 گنا نیکی بڑھ جاتی ہے، تو یہ 350 یا 360 روزے ہو گئے، تو سال پورا گویا اس نے روزے رکھے۔ حضور صلی اللہ علیہ وسلم فرماتے تھے کہ شوال میں روزے لوگوں کو کہ وہ رکھیں، کیونکہ اس میں پورے سال کی گویا اس نے روزے رکھے۔ روزہ ایسی عبادت ہے جو امت میں اب نسبتاً کم ہو گئی ہے، عرب تو پھر بھی رکھتے ہیں لیکن ہمارے یہاں رواج نہیں، کیونکہ سحری اس وقت اٹھنا اور کوئی کھانا کھلائے کوئی پکائے یہ بھی دقت کا کام۔ ہم تو اپنی تاخراتوں کے پابند ہیں، ہمیں کیا سعودیہ میں جب بھی ہو، خود رسول اللہ صلی اللہ علیہ وسلم کے دور میں بھی اہل مکہ اور اہل مدینہ کی تاخراتیں مختلف آتی تھی، کوئی ترسیل کا ذریعہ نہیں تھا، تمہارے یہاں چاند کب ہوا، ہمارے یہاں چاند کب ہوا، حضرت معاویہ رضی اللہ عنہ نے چاند ہونے کا فتویٰ دے دیا، عبداللہ ابن عباس رضی اللہ عنہ تک خبر پہنچی تو انہوں نے کہا بھئی ہمارے پاس تو اطلاع نہیں تھا، ہم نے تو فلاں دن کی، خود رسول اللہ صلی اللہ علیہ وسلم مدینہ منورہ میں بیٹھے ہوئے ہیں اور قافلے والے آتے ہیں اور کہتے ہیں اللہ کے رسول ہم نے تو روزہ نہیں رکھا، وجہ اس کی یہ ہے کہ کل ہم فلاں جگہ تھے، رات کو تو چاند نظر آ گیا تھا، تو آپ نے فرمایا اچھا شہادتیں لیں اور آپ نے کہا روزہ توڑ دو، اور ارشاد فرمایا کہ عید پڑھانے کا وقت نہیں رہا تو کل عید پڑھ لیں گے۔ تو اس لیے اب یہ جو نئے نئے فتوے ہیں اور سعودیہ کے ساتھ الحاق اور یہ اور وہ، کیوں وجہ ہونا شرعی کہ ہم سعودیہ کے پابند ہوں یا ان کے ساتھ چلیں، تو بات ہے پرانے زمانے میں صحابہ کرام رضی اللہ عنہ جب چاند دیکھنے کا یہ نظام اور یہ سب کچھ نہیں تھا تو شام والے اپنی عید مناتے تھے، مکہ والے اپنی عید مناتے تھے، حرمین شریفین کبھی اکٹھے ہوئے نہ ہوئے، ہر جگہ جہاں پر مطلع بدل جاتا ہے ان کی لیلۃ القدر وہی ہو جاتی ہے، حتیٰ کہ فقہا نے لکھا ہے ذی الحج کا چاند نظر آنے میں حکومت سے غلطی ہو گئی اور حج اناؤنس ہو گیا ہے، اور حج کے ذی الحج کے آخر پہ پتا چلا، مثلا 28 کو چاند نظر آ گیا تو پتا چلا کہ ہو ایک روزے کی ایک دن کی تو گڑبڑ ہو گئی، تو حج ہی ہٹ گیا 9 ذی الحج سے، اس کے باوجود فقہا کہتے ہیں سب کا حج ہو گیا، اور انشاءاللہ اللہ کے یہاں جتنوں کا بھی قبول ہے سو ہے، اس سے فرق نہیں پڑتا، وجہ یہ ہے کہ اتنے وسیع پیمانے پہ جو چیزیں ہوتی ہیں اللہ کی رحمت اسے قبول فرماتی، یہ چیزیں ہو جاتی، تو جو ہماری ہے ہم اسی کے پابند ہیں، ہمیں اس سے کیا ویسے کہ سعودیہ میں چاند ہوا کہ نہیں ہوا، ہم اپنے پابند ہیں، ہمارے یہاں 27 کا، ہمارے یہاں 21 کا گورنمنٹ کا جو اعلان ہے بس اس کے مطابق، یہ اس مرتبہ جو کچھ رؤیت ہلال میں ہوا مفتی منیب الرحمان صاحب کو ہم نے فون کیا، مفتی صاحب بتا رہے تھے، کہنے لگے کہ خود ہماری کمیٹی میں علماء اور باہر کو ایس ایم ایس کر رہے ہیں، تو مجھے اس پہ غصہ آیا گھر آدمی چیئرمین اور کہاں سے شہادتیں آئیں، ایک آدمی نے شہادت دی جب انہوں نے پوچھا کہ چاند کیسے نظر آتا ہے اور کیسے دیکھا، تو اسے پتہ ہی نہیں تھا کہ چاند ہوتا کہاں، تو ان کو اٹھ نکل یہاں سے، تو ان کا کروڑوں آدمی کا روزہ اس میرے اعلان پہ ہے، اللہ کے یہاں کون اس کا جواب دے گا، تو اس لیے ایسے اتنا خدا سے بے خوف شاید ہی کوئی ہو جو اتنے کروڑوں کا گناہ اپنے ذمہ لے لے. حکومت تو ہو سکتی ہے لیکن کم سے کم جس نے بھی ذرا سا دین پڑھا ہے وہ نہیں ہوتا ایسے. حکومتوں کے اپنے سے کرو تو ان پرواہ بھی نہیں ہوتی, ہوا ہوا نہیں ہوا نہ ہوا. قضا روزے اپنے پورے کرے تو ضروری ہے فرض. اذان کا کوئی تعلق ہی نہیں ہے نہ سحری سے نہ افطاری سے. یہ پچھلے 200-300 سال سے جہالت چلی آتی ہے, یہ اب تک مسلمانوں میں نہیں نکلی کہ انہیں کوئی سمجھائے. اذان کا کوئی تعلق ہی نہیں ہے نہ سحر سے نہ افطار سے. اذان ایک الگ چیز, سحر اور افطار ایک الگ چیز. آپ دیکھیں جب صبح صادق ہوتی ہے نا تو 5 سیکنڈ پہلے, 1 سیکنڈ پہلے بھی اندھیرا چھایا ہوا ہوتا ہے, ایک دم سے لائٹ آتی ہے. 1 سیکنڈ میں جو لائٹ آئی تو یہ صبح صادق ہوگی. اس 1 سیکنڈ سے پہلے کھانا جائز تھا, اس کے بعد جائز نہیں رہا. اتنی ایکوریسی کہ 1 سیکنڈ کا کوئی حساب کرے یہ کوئی نہیں کر سکتا. یا اللہ جانتا ہے یا پھر رسول اللہ صلی اللہ علیہ وسلم اپنے دور میں جانتے تھے. رسول اللہ صلی اللہ علیہ وسلم کھاتے تھے حتیٰ کہ کہتے تھے بس کرو. صحابہ رضی اللہ عنہ سے پوچھا گیا کہ صبح صادق جب حضور صلی اللہ علیہ وسلم کھانا پینا چھوڑ دیتے تھے اور نماز میں کتنا فرق ہوتا تھا, تو انہوں نے کہا اتنا جتنے 40-50 آیتیں تم پڑھ لو, 30 آیتیں پڑھ لو. تو اب جو آدمی 30 آیتیں 40 آیات 50 آیات پڑھ لیتا ہے تو 5 منٹ کا فرق ہو گیا نا. اتنی ایکوریسی کسی کو پتہ ہی نہیں چل سکتی, ناممکن ہے. اس لیے کرتے یہ ہیں کہ وہ جو آخری منٹ ہوتے ہیں نا اس پہ فتویٰ دیتے ہیں کہ بس اس منٹ تک کھایا جا سکتا ہے ختم. مؤذن اذان دے کہ کسی زمانے میں جب لائٹ نہیں تھی تو مؤذن مسجدوں کی چھتوں پہ چڑھ جاتے تھے, دیکھتے رہتے تھے. حضرت بلال رضی اللہ عنہ دیکھتے رہتے تھے. قریش ایک عورت مدینہ منورہ کی کہتی ہے ہمارا گھر سب سے اونچا تھا, چھت تو بلال بیٹھے رہتے تھے, دیکھتے رہتے تھے. پھر وہ دعا مانگتے رہتے تھے کہ اللہ قریش کو ہدایت دے, اللہ کفار مکہ کو ہدایت دے, یہ کہتے رہتے تھے. پھر وہ اس کی اذان دے دیتے تھے. حضور صلی اللہ علیہ وسلم ابن ام مکتوم کی اذان تمہیں کھانے پینے سے نہ روکے. ابن ام مکتوم جو تھے وہ تقریباً نابینا تھے, وہ صبح صادق سے ہی دیکھ نہیں سکتے تھے, پہلے اذان دے دیتے تھے. آپ نے فرمایا اس کی اذان تمہیں کھانے پینے سے نہ روکے. بلال صحیح وقت پہ, یعنی بلال اس وقت اذان دیتا ہے جب صبح صادق. اب آپ پوچھ لیں صبح صادق ہوتی کیا ہے, شہروں میں اتنی لائٹس ہیں کہ پتہ ہی نہیں چلتا. صبح صادق تو کئی جنگلوں میں جا کے پتا چلے تو چلے. تو اس لیے ٹائم ہے اصل. اذان کا کیا تعلق ہے؟ مؤذن اذان 10 منٹ کے بعد دے, 15 منٹ بعد دے. بس ہم نے یہ کیا کہ جو افطار سحر کا صحیح وقت بنتا تھا ہمارے نزدیک اس کو لکھ دیا. اذان کا وقت 10 منٹ بعد لکھا, اس لیے کہ علماء کا اختلاف تھا کہ اس کے بعد بھی 2 منٹ 4 منٹ 5 منٹ 10 منٹ تک کھانے کا وقت رہتا ہے. ہم نے احتیاطاً پہلے لکھ دیا اذان کو 10 منٹ بعد, اسی لیے لکھا کہ کم سے کم اذان نماز سب کے متفقہ وقت کے مطابق ہو جائے. اسی طرح افطار بھی ہے کہ عین جب سورج ڈوبنے کا منٹ ہے ختم ہوئی بات. اذان اس کی 2 منٹ بعد دے, کوئی 5 منٹ بعد دے یا 10 منٹ بعد دے, وہ لوگوں کا اپنا فعل ہے. کتنے مؤذن ہیں جو گھڑیاں ملانے کا اہتمام کرتے ہیں کہ صحیح ٹائم کیا ہے. بہت مرتبہ اذان 2 منٹ پہلے, ریڈیو پاکستان کبھی کبھی اذان پہلے دے دیتے ہیں. ہم حیران ہوتے ہیں کہ ان کو بھی پوچھا بھی ایک مرتبہ کہ آپ کے بس یہ نقشہ کہاں سے آیا, उन्होंने कहा जी बस दफ्तर वाले ने दे दिया। तो किसी से तहकीक कर ली थी कि इस्लामाबाद में कितने मिनट होते हैं? नहीं जी पता नहीं, बस वोजी साहब ने दे दिए। कहाँ से ले लिया तुमने नक्श? तो इसलिए अजान का कोई ताल्लुक ही नहीं है, ना सहर से ना इफ्तार से, उसका ताल्लुक टाइम से है। हनफी फुकहा के नजदीक, इमाम यूसुफ रहमतुल्लाह अलैह के नजदीक, अगर अजान आधी रात के बाद दे दी जाए तो ठीक है। इब्न उम्मे मक्तूम दे दिया करते थे, गुरूब आफ्ताब और सुबह सादिक का दरमियाना वक्त आप निकाल लें, मसलन गुरूब हुआ 6 बजे और सुबह सादिक हुई 3 बजे, तो 6 और 6 12 और 3 9 घंटे हो गए, 4.5 घंटे, तो 6 और 4 10 और 10:30 बजे आधी रात हो गई। 11 बजे किसी ने फजर की अजान दे दी, हमारे नजदीक ठीक हो गया। चलो जी, कुछ फुकहा कहते हैं सुबह दुआ लौटा है, कुछ कहते हैं नहीं बस ठीक है अजान हो गई। तो 11 बजे की अजान पे कौन रोजा बंद कर सकता है? इसलिए अजान का कोई ताल्लुक नहीं है। इसलिए तो हमारी जहालत है कि हम 300 साल से इसी से अभी तक नहीं निकल पाए, और ख्याल यही है कि 50-60 साल और भी नहीं निकलेंगे। सहरी के इख्तिताम पे इख्तिलाफ है 15 मिनट का तकरीबन, कुछ लोग उधर गए हैं और कहते हैं कि सहरी के जो वक्त आमतौर पे है इससे 15 मिनट बाद सहरी का वक्त मुकम्मल होता है। अहले इल्म हैं, उनकी अपनी राय है, लेकिन अभी भी इस पे तहकीक की जरूरत है कि तहकीक करनी चाहिए कि सूरज का तुलू सुबह सादिक का किस वक्त होता है। एक राय है अहमद खान साहब की, एक राय है देवबंदी मकतबाए फिक्र में से मुफ्ती रशीद अहमद साहब की, एक राय है मुफ्ती मजहरुल्लाह साहब रहमतुल्लाह दिल्ली के जो थे उनकी, 3 4 राय है मुफ्ती शफी साहब की और मां बिन नौरी रहमतुल्लाह वगैरह की, 5वीं राय आजकल जो जदीद आलात हैं इनके मुताबिक कि 15 डिग्री पे सुबह सादिक होती है या 18 डिग्री। अब कोई आदमी जो ज्योमेट्री का इसका माहिर हो वो तहकीक करे और शायद कुछ मसला सुलझे, लेकिन है सही, अकवाल हैं मुख्तलिफ। हमारे यहाँ जो राय है वो सबसे ज्यादा एहतियात पे मबनी है, इसलिए वो जल्दी फतवा दे देते हैं कि जल्दी सहरी को खत्म कर लिया जाए ताकि सबके नजदीक रोजा हो जाए। ये मसाइल भी आएंगे बहुत, ये अभी तक सामने नहीं आया इतना। उम्मत में अब जो टुकड़े होंगे ना जी, और उम्मत मजीद तकसीम होगी एक किबले की डायरेक्शन में और एक इसमें जो आप कह रहे कि किबला किधर है, ये अमेरिकन अपना किबला अलग बनाएंगे इस किबले के, हम कायल हैं कि मसलन इधर है ये उसको फेर के उधर करेंगे। ये 20-30 साल में ये फितना आएगा, अगर उस वक्त उलमा हुए तो फैसला कर लेंगे, ना हुए तो हर एक अपना अपना किबला हो। अब ये 2-4 चीजें जिस पे रह गई हैं ना जमा, उम्मत अब इसमें भी टुकड़े होंगे। पुराने जमाने के उलमा जो थे वो एक ही वक्त में मौलवी भी होता था, मुफ्ती भी होता था, हाफिज भी होता था, कारी भी होता था, पूरी नमाज पढ़ाए पूरी तरावी पढ़ा देता था, हकीम भी होता था, गांव में छोटी मोटी हिकमत भी कर लेता था, और उसके साथ साथ बिल्कुल इब्तिदा में जो बच्चों को निसाब पढ़ाते थे उसमें फारसी और मैथमेटिक्स रियाजी पढ़ाते थे, तो मैथमेटिक्स को जानता था, रियाजी को जानता था, ज्योमेट्री पढ़ा देते थे बिल्कुल बचपन में। तो जो ज्योमेट्री और वो जो मैथमेटिक्स पढ़ लेता था वो उससे हिसाब किताब खुद ही करता रहता था। फिर बड़ा होता था तो वो इल्मे हयात की किताबें पढ़ता था, सूरज के तुलू और गरूब, सितारों का तुलू और गरूब, फिर इसी तरह औकात के वक्त, नमाज का कब दाखिल, किस नमाज का होता है, ये होता था। लेकिन अब बिल्कुल ऐसे नहीं। और क्या हमजाद चीज क्या है? हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हर आदमी के साथ एक फरिश्ता होता है और एक शैतान होता है, और फरिश्ता उसे नेकी की दावत देता है और शैतान उसे बुराई की दावत देता है। मसलन हदीस में आया है कि जब रात होती है तो फरिश्ता कहता है कि रात को नेकी पे खत्म कर, शैतान कहता है शर पे खत्म कर, गुनाह। जब उठता है तो पहला काम शैतान कहता है अल्लाह की नाफरमानी का कर, और फरिश्ता कहता है कि अल्लाह की इताअत और इबादत का। तो ये जो फरिश्ते और शैतान का वजूद इंसान के साथ है ना, ये उन चीजों में से है जिस पे तकरीबन सबका इत्तेफाक है। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से किसी ने पूछा कि अल्लाह के रसूल आपके साथ भी शैतान है, तो आपने फरमाया मेरे साथ भी है, लेकिन मेरे साथ जो ये शैतान है ना मुझे नेकी ही का हुक्म देता है। तो मतलब ये कि अल्लाह ने उसे मेरा मुती और फरमा बरदार कर दिया। हमजाद के बारे में कहते हैं कि फरिश्ता जो है उसका हमजाद है, और कुछ कहते हैं कि हमजाद के अलावा ये एक जिन है जो इंसानों के साथ है। जिसमें इंसानी के साथ ही नफ्स का जो मुकाम है ना, जो देखा है फलासफा और सूफिया जो कहते हैं कि जो सीने की हड्डी है दरमियान की, इसके नीचे जैसे फरिश्तों के मुतल्लिक तसव्वुर है कि दाएं बाएं होते हैं, तो ये जो स्टर्नम सीने की हड्डी है इसके नीचे, यहां ये उसका मुकाम। तो इंसान को तलकीन करता है, बात करता रहता है इंसान से। इसलिए हिंदू जो हैं वो मेहनत और मुजाहिदा और रियाजत करके इसको दरियाफ्त भी कर लेते हैं, सामने आ जाता है। मुसलमान सूफिया जो हैं उसे कश्फ में देखते हैं हमजाद को, और हमजाद जो है अगर ये शैतान खुदा की तरफ से कभी भेज दिया जाए ना तो आजमाइश हो जाती। आजमाइश ऐसे हो जाती है कि इंसान से काबू कर लेता है, फिर वो कहता है फलां को जाके जूते मारो, वो जूते मार आता है। वो कहता है फलां आदमी जब सो जाए ना तो उसके लिहाफ खींचाओ, फलां आदमी जो जा रहा है इसकी गाड़ी का टायर पंचर कर दो, फलां आदमी जो जा रहा है इसके जहन में मुसलसल डालो कि जाकर लड़े। शाहबुलजीज साहब रहमतुल्लाह का ख्याल ये है कि जो लोग मरते हैं उनकी रूहें मस्ख कर दी जाती हैं, तो उन रूहों को भेजा जाता है इंसानों को सजा देने के लिए। तो खुदा की तरफ से भी वैसा औकात मुसल्लत कर दिए जाते हैं। हजरत ने लिखा है कि दर हिंदी भूत और प्रीत नहीं गोए, हिंदुस्तान वाले से भूत प्रीत जो कहते हैं ना ये वही बिगड़ी हुई और मस्क रूहें हैं जो दुनिया में भेजी जाती हैं। تذکرہ غوثیہ میں ہے بھی، اور تذکرہ غوثیہ میں اسے قابو کرنے کا عمل بھی ہے. اچھا ہے، یاد نہیں آپ نے کیا یاد کرنا ہے، لیکن آپ نے پڑھی ہے تذکرہ غوثیہ ہیں؟ ہاں، اس میں بہت سی چیزیں. جی ہاں، بہت سی چیزیں ایسی ہیں اور ان کے ذریعے ان علوم کو پڑھا جاتا ہے، قابو پایا جاتا ہے، مگر بہت بچنا چاہیے. صوفی تھے، بزرگ تھے، اور ہندو جوگیوں سے بہت ملتے تھے، تو جوگیوں سے اور طرح طرح کے لوگوں سے مل ملا کے ان کے پاس یہ چیزیں آ گئی تھی، انہوں نے سیکھ بھی لی تھی، اور چونکہ ان سے ایسی چیزیں سرزد بہت ہوتی تھیں تو لوگ ان کے معتقد بھی ہو گئے تھے، لوگوں کو بڑا اعتقاد حضرت رحمت اللہ سے ہو گیا تھا. یہ تھا، لیکن چکروں میں پڑھنا نہیں چاہیے، چکروں میں کبھی بھی نہیں پڑھنا چاہیے. اللہ نے انسانوں کو، جنوں کو آزاد پیدا کیا. یہ جو آدمی ان چکروں میں پڑ جاتا ہے نا، تو کبھی تو جنات اس کی اولاد سے انتقام لیتے ہیں، کبھی اس آدمی کا انجام برا ہو. لوگوں نے لکھا ہے کہ مجدد الفسانی سرہندی رحمۃ اللہ کی اولاد اب تک موجود ہے، اور کہتے ہیں کہ شاہ ولندا صاحب رحمۃ اللہ کی اولاد اس لیے نہیں رہی کہ شاہ صاحب ایسی چیزوں میں پڑ گئے تھے، ایسے اعمال کرتے تھے، تو جنات نے آگے سلسلے ہی ختم کر دیے. بہرا نہیں پڑھنا چاہیے. سبحان اللہ. آپ کو کتاب ملی کہاں سے؟ اچھا، اور کچھ؟ اچھا.